الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبارك الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا الذي له ملك السماوات والأرض ولم يتخذ ولدا ولم يكن له شريك في الملك وخلق كل شيء فقدره تقديرا. واتخذوا من دونه آلهة لا يخلقون شيئا وهم يخلقون ولا يملكون لأنفسهم ضرا ولا نفعا ولا يملكون موتا ولا حياة ولا نشورا.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين. قرآن مجيد. الله تعالى كلام ہے اور اللہ تعالیٰ کے اس طرح کا کلام ہے کہ الفاظ بھی اللہ تعالیٰ کے ہیں. جو اللہ تعالیٰ نے جو کلام حضور صلی اللہ علیہ وسلم پاس بھیجا یعنی جو تعلیمات بھیجی اور جو باتیں آپ کو بتائیں وہ دو طریقے سے بتائیں. ایک تو باقاعدہ الفاظ اور عبارت میں بتائیں جو ہمارے سامنے قرآن کی شکل میں موجود ہے, اور دوسرے وہ جو دوسرے ذرائع سے بتائیں جو خاموش ذرائع ہیں. خاموش ذرائع میں حضرت جبریل کے ذریعے سے بھی اللہ کا کلام آیا, لیکن اس میں الفاظ تھے وہ معنی آپ کو بتائے حضرت جبریل علیہ السلام نے. ان معنی کو آپ نے انہیں الفاظ میں جو ان معانی کے جو الفاظ ہیں مستعمل ہیں عربوں میں وہ ان الفاظ کے ذریعے سے ان کو بتایا. دوسرا ترجمہ ہوتا ہے, اللہ کے کلام کا ترجمہ کیا حضور صلی اللہ علیہ وسلم نے اپنے عربی میں, وہ بھی وحی کی حیثیت رکھتا ہے. اس کا ماننا بھی اسی طرح ضروری جس طرح قرآن مجید کا ماننا ضروری ہے, اس لیے وہ بھی اللہ تعالیٰ کی طرف سے بتایا گیا. تو ایک تو قرآن مجید کے یہ الفاظ ہیں جو ہمارے سامنے ہیں, دوسرے اس کے معنی جو ان الفاظ کے اندر پائے جاتے ہیں. اور آپ تو جانتے ہیں دنیا میں ہزاروں بلکہ لاکھوں زبانیں ہیں, یعنی ایک ہی بات کو مختلف زبانوں میں مختلف الفاظ میں کہا جاتا ہے. کسی زبان میں کہا جائے گا تو اس زبان میں جو رائج الفاظ ہے اس میں اس بات کو ادا کیا جائے گا. معنی یہی معنی نہیں بدل رہے ہیں, مگر اس کو اس کی ترجمانی کرنے والے جو الفاظ ہیں وہ بدل جاتے ہیں. کیونکہ قرآن وحی الہی کے اولین مخاطب عرب تھے, تو عرب عربی زبانی کے الفاظ میں بات کو سمجھ سکتے تھے. تو اللہ تعالیٰ نے جو اپنی باتیں بھیجی وہ دونوں طریقے سے بھیجی, عربی کے الفاظ جس سے لوگ سمجھ سکتے ہیں ان الفاظ کے اندر معنی رکھ کر بھیجی. یعنی الفاظ بھی اللہ تعالیٰ کے معنی بھی اللہ تعالیٰ کے, اور وہ وحی اور وہ ہدایات اور وہ تعلیمات کہ جو اللہ تعالیٰ نے اپنے الفاظ میں نہیں بھیجا بلکہ اس کے معنی بھیجے جو جبریل نے حضور صلی اللہ علیہ وسلم کو پہنچا دی. حضور صلی اللہ علیہ وسلم جو زبان بولتے تھے اور جو زبان سمجھتے تھے اور زبان استعمال کرتے تھے اس زبان میں انہوں نے ان کو ادا کیا. ظاہر ہے کہ زبان آپ کی زبان بہت اعلیٰ زبان تھی, اور اس کی وجہ یہ تھی, کئی وجہیں تھیں. ایک وجہ تو یہ تھی کہ اللہ تعالیٰ جو کچھ دنیا میں ہو رہا ہے اور جو ہوگا پہلے سے اللہ تعالیٰ کے یہاں وہ چیز طے ہے. اللہ تعالیٰ نے جو کائنات بنائی سارا عالم بنایا تو ہر چیز پہلے سے طے کر دی کہ یہ چیز اس طرح ہوگی اس طرح ہوگی اس طرح ہوگی. और चूंकि बनाया उसी ने है तो बनाने वाला तो जिस तरह पसंद करता है उस तरह बनाता है। ये पूरी कायनात और सारा निज़ाम जो जिंदगी का है और सारी मखलूकात ये सब अल्लाह ताला ने सिर्फ बनाई नहीं है बल्कि उसका आगे का निज़ाम भी पहले से तय कर दिया। एक चीज बना के आप दे दीजिए और ये कि वो कैसे इस्तेमाल हो, कब इस्तेमाल हो, कहाँ इस्तेमाल हो, या आपने वही आपने दे दिया, आप फारिग हो गए। ऐसा नहीं, अल्लाह ताला ने पूरा निज़ाम आगे का भी तय कर दिया, जो चीज़ बनाई उसके मुताबिक आगे के बाद निज़ाम तय कर दिया। तो इस तरह चूँकि अल्लाह ताला को भेजना था हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को आखिरी नबी बनाकर, और आखिरी नबी का मतलब ये था कि दीन आप पर मुकम्मल हो, और इस दीन को अल्लाह ताला ने नेमत से ताबीर किया है। नेमत कुरान मजीद में आप देखेंगे, कुरान मजीद को आप देखेंगे कि उसमें नेमत का लफ्ज़ इस्तेमाल हुआ है और नामा का लफ्ज़ इस्तेमाल हुआ है। नून के ज़बर और ज़ेर का फ़र्क है, तो ज़ेर के साथ जो लफ्ज़ इस्तेमाल हुआ है कुरान मजीद में उसमें दीन की नेमत है, और नून के ज़बर के साथ जो है उसमें दुनिया की नेमत है। नेमतें दोनों हैं, ये नेमतें जो दुनिया के जो आराम और राहत तो जो भी चीज़ें हमारे इस्तेमाल में आती हैं और जिनसे हम फ़ायदा उठाते हैं, जो हमारी नेमत का बायस बनती हैं, सेहत है, राहत है, ग़िज़ा है, आराम, हर तरह का आराम है, ये भी नेमत है, अल्लाह की नेमत है। तो अल्लाह की नेमतें दो तरह की हैं इसका इस दुनिया में। एक वो नेमत जिसको जो अल्लाह को राज़ी करने के लिए जो बातें हैं, अल्लाह को खुश करने वाली, अल्लाह को जो बातें पसंद हैं उन पसंद उन और वो इंसान को फ़ायदा देने वाली है, एक तो वो नेमत है। एक वो नेमत है जो आदमी अपने जिस्म के लिए, अपनी राहत के लिए वही समझता है। तो दोनों का फ़र्क किया अल्लाह ने, इसलिए ये नेमत है, ये दीन जो है अल्लाह ने हमको अता फरमाया, इंसानों को अता, ये नेमत है। तो अल्लाह ताला ने फरमाया खुद कि हमने नेमत मुकम्मल कर दी, यानी दीन जो हमने हज़रत आदम अलैहिस्सलाम के वक्त से दिया है वो दीन एक ही है, अल्लाह की इबादत करना, अल्लाह को इलाह वाहिद मानना, और जो चीज़ें अल्लाह ताला की पसंद की हैं जिससे अल्लाह राज़ी होता है वो दीन है। तो लेकिन क्योंकि मुख्तलिफ कौमों में दीन आया, मुख्तलिफ जगहों पर आया, हालात मुख्तलिफ थे, इसलिए उसकी भी रियायत दीन में रखी गई है। एक जगह है वो फला अमल नहीं हो सकता, तो वहाँ उसके लिए अल्लाह ने रियायत कर दी कि वहाँ ये अमल ना होगा। एक जगह है जहाँ कोई दुश्वारी है, उस दुश्वारी की रियायत अल्लाह ने दीन में कर दी। अल्लाह ताला ने दीन जो हमको दिया है वो ऐसा नहीं है कि हम ना कर सकें, दीन वही दिया है जो हम कर सकते हैं, और इसीलिए हमको मजबूर नहीं किया है, हमको हमारी ताकत के मुताबिक ही हमको हुक्म दिए हैं, तो उसका लिहाज किया है। हज़ारों साल से इंसान ज़िंदगी गुजार रहा है इस दुनिया में, मुख्तलिफ जगहों में ज़िंदगी गुजार रहा है, और हालात हर ज़माने के अलग हैं, जगह अलग हैं, मुल्क अलग हैं, कहीं पहाड़ी इलाके हैं, कहीं दरियाई इलाके हैं, कहीं कुछ है, तो हालात में थोड़ा सा ऊँच नीच रहा है, तो उसका उसकी रियायत सुनवाई गई। लेकिन हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को वो दीन जब पहुँचा जो इब्राहिम को दिया गया था, मूसा को दिया गया था, ईसा को दिया गया था, वही आपको भी दिया गया, लेकिन अब जो उसमें रियायत रखी गई वो क़यामत तक के हालात की रियायत रखी गई। इसलिए अब अलग अलग मुल्कों, अलग अलग ज़मानों के लिहाज से फ़र्क नहीं किया है। अब ये है कि अब आकर मुकम्मल हो गया, अब ये इसमें रियायत है क़यामत तक के लिए, किसी तब्दीली की ज़रूरत न होगी, और तब्दीली की ज़रूरत ही की वजह से वही आती थी अम्बिया के पास, वही आती थी, किताब नाजिल होती थी बड़े अम्बिया पर, उसमें हिदायत होती थी जैसे कुरान मजीद जिस उम्मत को दिया गया। तो कुरान मजीद जो है वो जामे है, यानी दीन को पूरी तरह उसने अपने अहाते में ले लिया है, इसलिए कि वो आखिर में अल्लाह ताला ने नेमत मुकम्मल कर दी, یعنی جو اللہ تعالیٰ کی ہدایات ہیں دین کے سلسلے میں وہ مکمل ہو گئی. اب اس میں قوموں کی تبدیلی یا حالات تبدیلی کے لحاظ سے کوئی فرق نہیں پڑے گا, خود اللہ نے اس میں اس کا لحاظ کر دیا ہے. اس طریقے سے یہ کتاب بھی جامع کتاب ہو گئی, اللہ کی اور کتابوں کے مقابلے میں یہ کتاب جامع ہو گئی. اس میں پورا دین آ گیا ہے, دین کی ساری شقیں آ گئی ہیں, سارے اس کے پہلو آ گئے ہیں کہ جس کی ضرورت پڑ سکتی ہے, جو اللہ تعالیٰ جو پسند فرماتا ہے. تو اب یہ اس کے اصل مخاطب عرب تھے. عرب اصل مخاطب ہونے کا مطلب یہ نہیں کہ عرب عربوں کے علاوہ دوسرے لوگ مخاطب نہیں ہیں, نہیں, ظاہر ہے کہ سارے انسانوں کو قیامت تک کے انسانوں کو اکٹھا کر کے ان کو اسے تو نہیں کہا جا سکتا تھا, تو یہ نظامی نہیں چلتا. وہ تو زمانہ بدلتا جائے گا, لوگ نئی نسلیں آتی جائیں گی, ان کو پرانی نسلیں جو ہیں وہ بتائیں گی تو نئی نسلوں کو معلوم ہوگا. اس طریقے سے اللہ تعالیٰ نے جو پہلے مخاطب جو جن سے دین دوسروں تک پہنچے گا وہ عرب سے, اور جو عربوں کو اللہ تعالیٰ نے اس مکمل دین کا حامل قرار دیا, پہلے سے اللہ نے ہر چیز طے کر دی, ایسا نے یہ کہا کہ جو کچھ اللہ نے بنایا تھا اس کا آگے کا نظام بھی اللہ نے پہلے سے طے کر دیا تھا, تو اللہ تعالیٰ کو معلوم تھا. یہ بلکہ اللہ تعالیٰ نے طے کیا تھا کہ آخر میں محمد صلی اللہ علیہ وسلم نبی ہوں گے اور وہ خاتم الانبیاء ہوں گے, اور قرآن مجید جو ان پر نازل کیا جائے گا وہی کامل ہوگا, یہ طے تھا. اور وہ ظاہر ہے کوئی اس کا اصل مخاطب پہلا مخاطب ہوگا جو ان کے ذریعے دوسرے تک پہنچے گا. لہذا عرب تو عربی ہی میں سمجھ سکتے تھے, عربوں کو جب مخاطب بنایا گیا تو عربی میں سمجھ سکتے تھے. حضور صلی اللہ علیہ وسلم نے کسی مدرسے میں تعلیم نہیں حاصل کی تھی, کہیں سبق نہیں لیا تھا, باقاعدہ پڑھا نہیں تھا. وہ جس معاشرے میں رہتے تھے اسی معاشرے میں رائج زبان کو سیکھ لیا تھا. آدمی اپنے گھر سے سیکھتا ہے زبان, اپنی گھر سے سیکھتا ہے, اپنے برادری سے سیکھتا ہے, اپنے تعلقات سے سیکھتا ہے. تو اور دوسری زبان اگر سیکھنا چاہتا ہے تو کسی استاد سے یا کسی کتاب سیکھتا ہے. لہذا آپ نبی بنائے جانے والے تھے اور آپ اور عرب مخاطب تھے, اس لیے عربی زبان اللہ تعالیٰ نے یہ کتاب نازل فرمائی. اور ظاہر ہے کہ جب عربی زبان نے اللہ کو نازل کرنا تھا کتاب کو, تو عربی ایسی ہونی چاہیے, عربی جو دوسری زبانوں کے مقابلے میں اس کو ممتاز ہونا چاہیے. وہی جیسے انتخاب ہوتا ہے, کسی کا آپ انتخاب کریں تو دیکھ بھال کریں گے نا, اس کی خصوصیات کو دیکھ کے کریں گے, جتنے زیادہ اچھی خصوصیات ہوں گی اس کو آپ انتخاب کریں گے. جب زبانوں کا انتخاب کرنا ہے آخری دین کے لیے, تو ایسی زبان تو وہ زبان معیاری ہونی چاہیے, نمایاں ہونی چاہیے. تو دین کی تفہیم کے لیے اور دین کی ترجمانی کے لیے اس وقت سب سے بہتر زبان کون تھی؟ عربی تھی. عربی میں دین کو زیادہ بہتر طریقے سے اس کی ترجمانی ہوتی ہے. عربی کے الفاظ اور تعبیرات اور لوگوں کے بولنے کا انداز یہ ایسا تھا کہ یہ اوروں کے مقابلے میں سب سے زیادہ اس بات کے لائق تھا کہ اس میں دین اس کے ذریعے سے لوگوں کو پہنچے. اور کسی زبان سے دین کے ذریعے سے دین اس طرح نہ پہنچتا جتنا عربی کے ذریعے سے پہنچ سکتا تھا. اور اس لیے حضور صلی اللہ علیہ وسلم کے ذریعے سے قرآن مجید پہنچا عربوں کو, اس لیے حضور صلی اللہ علیہ وسلم کی زبان اور آپ کا جو معیار ہے بولنے کا اور زبان کے ساتھ, وہ سب سے اعلیٰ تھا. عربی میں سب سے اعلیٰ جو معیار تھا زبان کا وہ حضور صلی اللہ علیہ وسلم کا تھا. اللہ نے ان کو ایسے حالات میں رکھا کہ جس میں آپ بہتر زبان آپ کے حامل ہو گئے, اور عربوں میں یہ صلاحیت پیدا کی کہ وہ زبان کی طرف توجہ بہت کریں. اس لیے آپ دیکھیں گے عربوں کی اکثر توجہ جو تھی اس زمانے میں زبان کی طرف تھی, شعر و شاعری کا ذوق اور بات کو سمجھنا اور سمجھانا اور لطف لینا اور اثر لینا. یہ آپ اسے خط سے پڑھیے, حیران رہ جائیں گے کس طرح ایک شعر سے متاثر ہوتے تھے اور ان میں کیفیت پیدا ہو جاتی تھی, اور بات کو کتنا بات سے کتنا متاثر ہوتے تھے. تو یہ زبان کی خوبی کی بات تھی کہ زبان میں ایسی تعبیرات اور الفاظ تھے کہ جس سے ان میں اس کو عرض کرنے کی, اس سے فائدہ اٹھانے کی صلاحیت ان میں بہت تھی. اس لیے عرب قرآن مجید سنتے ہی مسلمان ہو جاتے تھے. اب واقعات دیکھیے, اصحاب کرام کی بہت بڑی تعداد ہے کہ جو قرآن مجید سن کر مسلمان ہوئے, چند آیتیں سنی وہ اتنے متاثر ہوئے ان کا کہ یہ کلام جھوٹا ہو ہی نہیں سکتا. جس طرح بات کہی گئی ہے, جس طرح ادا کیا گیا ہے مطلب کو, اس سے بہتر ممکن ہی نہیں ہے. لہذا یہ انسان کا کلام نہیں ہو سکتا, یہ اللہ کا کلام ہوگا. اتنا اچھا کلام انسان کر ہی نہیں سکتا. اور چونکہ وہ ماہر ہو گئے تھے اچھے کلام کو سمجھنے اور اسے متاثر ہونے کے, اس لیے وہ سمجھتے تھے زبان کہ کلام کیسے اچھا ہوتا ہے اور کیسے اعلیٰ ہوتا ہے. تو اس طریقے سے اللہ تعالیٰ نے عربی زبان کو دین کے آخری دین کو مکمل کرنے کے موقع پر عربی زبان کو اللہ تعالیٰ نے اختیار کیا اور عربوں کو اس لائق بنایا کہ عربی زبان کے اچھی طرح ماہر ہو تاکہ وہ بات کو زیادہ بہتر طرح سمجھ سکیں. چنانچہ ایسے ہی ہوا. اور اللہ تعالیٰ نے یہ بھی وعدہ کر لیا کہ اب یہ الفاظ عبارت یہ جو کچھ قرآن مجید اللہ نے حاضر فرمایا ہے, یہ اس میں کوئی تغیر نہیں ہوگا, ہم اس کی حفاظت کریں گے. اور یہ اس لیے کہ اس سے پہلے جو صحیفے آسمان سے نازل ہوئے اللہ تعالیٰ کے, وہ ان لوگوں نے بعد میں تبدیلیاں کر دی اپنی ضرورت کے مطابق, اس نے آگے پیچھے کر دیا مسائل کو. اس لیے تورات انجیل سب میں تبدیلیاں کی ہیں انہوں نے. اب وہ تبدیلیاں معلوم نہیں کہاں کہاں کی ہیں, اس لیے وہ ہر بات صحیح نہیں معلوم ہو سکتی. اس لیے کہ انسان نے اپنے خیالوں میں شامل کر دیا. لیکن قرآن مجید کے ساتھ اللہ کا معاملہ ایسا رہا شروع سے کہ اس کو اس میں کوئی تبدیلی نہیں کر سکا. کوشش کی گئی لوگوں نے کہ اس کو بھی بگاڑنے, الفاظ کو گھٹانے بڑھانے کی اور کچھ تغیر کرنے کی, جس سے مطلب تبدیلی ہو جائے. یہ کوششیں ہوئیں اور بہت شاطر انداز میں ہوئیں, لیکن وہ کوششیں ناکام ہو گئیں. اللہ تعالیٰ کا جو کام ہوتا ہے, اللہ تعالیٰ یہ تو کر سکتا ہے کہ وہ ارادہ کر لے, اس کے ارادے سے چیز وجود میں آ جاتی ہے. اللہ تعالیٰ کو کسی چیز کو باقاعدہ بنانے کی ضرورت نہیں پڑتی. اللہ تعالیٰ چاہے اس کے چاہنا کافی ہوتا ہے کسی چیز کے وجود میں آنے کے لیے. تو اللہ تعالیٰ اگر یہ فیصلہ کر لیتا ہاں یہ زبان نہیں بدل سکتی تو نہیں, لیکن اللہ تعالیٰ کا نظام, جو نظام اللہ نے بنایا ہے سارے کائنات کا, یہ ذریعے کے ساتھ ہے, ذرائع سے ہوتا ہے. ذرائع کے ذریعے سے نہ ہوتا تو حضور صلی اللہ علیہ وسلم کو جنگوں میں جانے کی ضرورت ہی نہیں تھی. فتح اللہ تعالیٰ فتح فائدہ فرما رہا تھا, فتح ہو جاتی, لڑنے کی ضرورت ہی نہیں تھی. لیکن اللہ تعالیٰ نے نظام, کیونکہ انسانوں کو جنوں کو آزمانے کے لیے یہ نظام بنایا ہے کہ دیکھیں کہ تم اپنی مرضی پہ چلتے ہو یا اللہ کی مرضی پہ چلتے ہو. اس لیے اللہ تعالیٰ نے ہر چیز کو ذرائع سے جوڑ دیا ہے, یعنی ذرائع کے بالکل حوالے نہیں کیا, ذرائع سے جوڑ دیا ہے کہ ذرائع کا بھی اثر ہوتا ہے اور اللہ تعالیٰ کا جو فیصلہ ہے اس کا اثر ہوتا ہے. تو دیکھنے والا ہوتا ہے ذرائع سے ہو رہا ہے, لیکن اس میں اللہ تعالیٰ کے ارادے اور اس کے فیصلے کا اثر ہوتا ہے. فلاں مریض ہے, اللہ تعالیٰ کے یہاں یہ طے ہے کہ اس کو شفا ہو جائے, تو اللہ تعالیٰ ایسے ذرائع پیدا کر دے گا جس سے آدمی دوائیں استعمال کرے گا, اچھے طبیب سے موقع مل جائے گا اس کو, اور وہ ایسی دوا تجویز کر دے گا جس سے وہ اچھا ہو جائے گا. یعنی ذرائع اسی طرح کام کریں گے جسے اللہ چاہتا ہے, لیکن انسان یہ محسوس کرے گا کہ ذریعے سے ہوا ہے, یہ سب کام ذریعے سے ہو رہا ہے. تو ذرائع کو اختیار کرے گا اللہ تعالیٰ کی تو توجہ نہیں کرے گا. اللہ تعالیٰ یہ دیکھنا چاہتا ہے کہ تم صرف ذرائع کو اصل سمجھتے ہو یا اصل اللہ تعالیٰ کو سمجھتے ہو. بات اسی لیے اللہ نے چھپا دیا ہے. اگر یہ معلوم ہوتا آدمی آنکھوں سے دیکھ لیتا کہ اللہ کے کرنے سے ہوتا ہے ذرائع سے نہیں ہوتا, تو کون ہے جو غلط کام کرتا, اللہ کی مرضی کے خلاف کام کرتا. دیکھ لیتا کہ یہ مصیبت آئے گی. تو اللہ تعالیٰ اسی لیے اللہ تعالیٰ نے ذرائع کے ساتھ جوڑ دیا ہے کہ ذرائع سے ہوتا ہے لیکن ہوتا اللہ کی مرضی کے مطابق ہے. اللہ تعالیٰ نے اگر کسی کو जिसकी मौत लिखी है मौत आएगी, चाहे दवा खा के आए चाहे दवा खाए बोला जाए। कामयाबी मिलनी है तो मिलेगी, ज़राए ऐसे होते चले जाएंगे कि उसे कामयाबी मिल जाएगी, और ज़राए नाकिस होंगे नाकामी होगी, लेकिन ऊपर के फैसले ही से होता है सब कुछ। तो अल्लाह ताला ये बताना चाहता है कि देखो, हम नबी के ज़रिए से अपने किताब के ज़रिए तुमको बता रहे हैं कि हर चीज़ का करने वाला अल्लाह है, और वो तन्हा है, कोई शरीक नहीं उसका, और वो मखलूक नहीं है कि किसी ने उसको पैदा किया हो। ये जो मखलूकात वो है जिनको पैदा किया गया, उसको किसी ने पैदा नहीं किया, वही सबको पैदा करता है, और वो हमेशा से है हमेशा रहेगा, और वो तन्हा है, कोई शरीक नहीं। तो ये ज़रूरी कर देगा, इसको मानना और मानने के मुताबिक आदमी का अमल होना, ये वो दीन है कि जिसके लिए अल्लाह ताला ने जो कुरान नाज़िल फरमाया और जो दीन हमको दिया है। तो दीन क्या है? दीन के माने अरबी में तरीक़े के होते हैं, ज़िंदगी का तरीक़ा। तो ज़िंदगी का वो तरीक़ा जो अल्लाह को पसंद है, उसको अल्लाह ने अद्दीन दीनी के लफ्ज़ से बताया है। तो ये दीन का मतलब ये है कि हम अपनी ज़िंदगी को वैसा बनाएं जैसा अल्लाह को पसंद है, लेकिन वो बनेगा सब जरियों से, हर चीज़ का अल्लाह ने जरिए बना दिए हैं ताकि हमारा इम्तहान हो सके। जरिया हम जरिया देख रहे हैं, और हम ये नहीं देख रहे हैं कि अल्लाह के फैसले से हो रहा है, जरिया देख रहे हैं तो हम समझेंगे कि जरिया असल है। और अल्लाह ताला चाहता है कि जरिया, तो जरिए को जरिया समझो, उसको असल न समझो, असल हमको समझो कि हमारे फैसले के मुताबिक होता है जो कुछ होता है, हमारे फैसले के मुताबिक होता है। जरिया तो जरिया है, इसी यही मोमिन की यही अलामत बताई गई है। तो अब ये सूरह शुरू हुई है, इसमें अल्लाह ताला इसी तरह इशारा फरमाता है, तबारक الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا। बाबरकत है वो ज़ात कि जिसने कुरान मजीद को नाजिल किया। फुरकान, कुरान मजीद के बहुत से नाम हैं, कहीं उसको जिक्र कहा गया है, कहीं पर उसको कुरान कहा गया है, कहीं फुरकान कहा गया है। ये नाम मुख्तलिफ जो हैं, ये मुख्तलिफ सिफात के लिहाज से हैं, नाम में नाम सिफात के लिहाज से रखे जाते हैं, लेकिन इंसान तबर्रुकन नाम रख लेता है चाहे सिफात न हो। मगर नाम मुत्तकी रख लिया किसी का, तो इसका मतलब नहीं कि मुत्तकी हो गया, तबर्रुकन लोग रखते हैं, लेकिन हर लफ्ज़ के अंदर माने होते हैं। हम जब किसी इंसान कहें साहब ये फला साहब जो है ये मुत्तकी है, तो उसका मतलब ये है कि मुत्तकी की सिफात है उनमें। और यूँ नाम अगर उसका है तो कहीं फला साहब जो मुत्तकी है, तो उससे उसकी सिफात मुराद नहीं होते, नाम मुराद होता है। लेकिन कुरान मजीद के लिए मुख्तलिफ अल्फाज जो आए हैं वो सिफात के लिहाज से आए हैं। तो यहाँ पर फुरकान का इस्तेमाल करवाया है। फुरकान के माने जो चीज़ फ़र्क डाले, यानी अल्लाह ताला ने यह कलाम हमको अता फरमाया कि जो हक और बातिल दरमियान तफरीक करते थे, फ़र्क करते थे, ये गलत है ये सही है, ये बताने वाली ये किताब, इस किताब की इस सिफत को अल्लाह ने यहाँ पर बयान फरमाया है। दूसरी जगह दूसरी सिफत है, और सिफात है, कहीं जिक्र गलत है कुरान मजीद के लिए, तो वो आदमी को नसीहत करने वाली चीज़ है। तो कुरान मजीद के जो औसाफ है मुख्तलिफ, उसके लिहाज से अल्लाह ने जिक्र भी किया है। यहाँ पर फुरकान के लफ्ज़ को जिक्र किया है कि अल्लाह ताला ने नाजिल फरमाया वो किताब कि जो हक व बातिल दरमियान में फ़र्क करती है, जो वाजे कर देती है कि ये गलत है ये सही है, ये अच्छा है ये बुरा है, ये बताने वाली ये किताब है। तो यहाँ उसकी वो सिफत बयान की गई कुरान मजीद की, यानी मुराद ये है कि अल्लाह ने कुरान ही नाजिल फरमाया, लेकिन उसके लिए ये भी बताया यहाँ पर खास तौर पर कि जो हक व बातिल में फ़र्क करे। हक व बातिल क्या है? जो आगे के अल्फाज से ज़ाहिर होता है, अला अब्द ही, अल्लाह ने कुरान मजीद को नाजिल फरमाया अपने बंदे पर, यहाँ पर मुराद कौन है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम। तो आपका यहाँ नाम नहीं लिया बल्कि आपकी सिफत का जिक्र किया, जैसे कुरान फुरकान का जिक्र किया कुरान की सिफत के तौर पर, तो यहाँ पर अल्लाह ने इंतखाब किया अब्द का। यानी तुम ये समझो कि रसूलुल्लाह सल्लम को अल्लाह ताला ने बहुत मुअज्जज बनाया, बहुत ऊंचा मकाम दिया, लेकिन फिर भी वो अब्द हैं अल्लाह के, वो अल्लाह के शरीक नहीं है, अल्लाह के वो औलाद में नहीं है, यानी उनका ऐसा कोई ताल्लुक नहीं, वो है अब्द ही यानी इंसान है। लेकुलमी नजीरा और कुरान क्यों नाजिल किया और आप पर क्यों नाजिल किया? ताकि आप सारे आलमों को, यहाँ पूरी सारा आलम आ गया, यानी जो कयामत तक जो जितने इंसान और जिन होंगे जितने आलम है सबके लिए अल्लाह ने आपको नज़ीर बनाया कुरान मजीद के जरिए। नज़ीर कैसे? डराने वाला, डराना कि देखो अगर तुमने गलत काम किया तो तुम्हें सजा भुगतनी पड़ेगी। तो नज़ीर और बशीर दो लोग आते हैं, नज़ीर डराने वाला, बशीर जो खुशखबरी देने वाला। और आपके आपके लिए बशीर का लफ्ज़ भी आया है और नज़ीर का लफ्ज़ भी आया है, इसलिए कि आप जहन्नम से डराते हैं और जन्नत का शौक दिलाते हैं और उसकी बशारत देते हैं। तो यहाँ पर अल्लाह ने नज़ीर का लफ्ज़ इस्तेमाल कराया है, नज़ीर वाली सिफत यहाँ वादे की। अल्लाह ने आपको आप पर कुरान मजीद को नाजिल किया बंदे के हैसियत से, नाजिल किया कि आप बंदे हैं अल्लाह के, अल्लाह का काम करने वाले हैं, बंदे हैं, ताकि आप सारे आलमों के लिए नज़ीर हो, यानी डराने वाले हो कि देखो कयामत आएगी और तुम्हारे सबका अमाल का हिसाब होगा और वहाँ तुम्हें फिर अगर तुमने गलत काम किए हैं तो भुगतोगे और तुम परेशान होगे। ये नज़ीर का मतलब हुआ। अल्लज़ी लहू मुल्कु समावाति वल अर्ज़ वलम यत्तख़िज़ वलदन वलम यकुन लहू शरीकुन फिल मुल्क वख़लक़ कुल्ल शय्इन फ़क़द्दरहु तक़दीरा। और फिर अल्लाह ताला ने अपनी सिफत बयान की। यहाँ तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का जिक्र आ गया, कुरान मजीद का जिक्र आ गया, यानी कुरान मजीद की सिफत का जिक्र आ गया कि कुरान मजीद की क्या सिफत है, क्या खसूसियत है, हुज़ूर सल्लम की खसूसियत का जिक्र आ गया कि असनाब अब्द ही हैं और अल्लाह का काम करने वाले हैं, और आपके काम का जिक्र आ गया कि आपको क्या काम करना है। फिर ये फिर अल्लाह ताला अपने मुतालिक बताता है कि हमने पाक ही वजात, यहाँ पर अल्लाह का नाम नहीं आया बल्कि अल्लाह पूरी इबारत आई, पाक है वजात, बरकत वाली है वजात। तो वो कौन है कि वो जमीन आसमान का वो मालिक है, जमीन आसमान उसकी मिल्कियत में है, यानी उसकी चीज है, जिसे आदमी के पास चीज होती है। वलम यत्तखिज़ वलदन वलम यकुन लहू शरीकुन फिल मुल्क, और उसने कोई बेटा नहीं पैदा किया, किसी को बेटा नहीं बनाया। और ये तरदीद है किसकी? ईसाइयों की तरदीद है। ईसाइयों ने यह अकीदा अपना बना लिया था बाद में, जब हज़रत ईसा अलैहिस्सलाम ने अपने मौजूदे दिखाए, अपने कारनामे दिखाए, तो उनका ये तो अल्लाह के बेटे ही होंगे, जो वो काम कर रहे हैं जो अल्लाह करता है, कि जिंदा कर दिया, मुर्दा कर दिया, गैब की बातें बता दी। तो ये इसका मतलब कि आप ये खुदा की कसम के आदमी हैं। तो क्या हो सकता है, खुदा तो नहीं है तो खुदा के बेटे होंगे। इसलिए हज़रत मरियम को भी उन्होंने देखा कि वो भी गैर मामूली उनकी खसूसियात है, तो वो उनको अल्लाह ताला के वो खातून बना दिया। तो इसकी तरदीद फरमाई कि अल्लाह ताला ने किसी को बेटा नहीं बनाया, ये अकीदा किसी का हो तो तस्दीक कर ले इस बात की। वलम यकुन लहु शरीकुन फिल मुल्क, और ये दुनिया में जो उसकी मिल्कियत है, हर चीज का वो मालिक है, इसमें कोई उसका शरीक नहीं, कोई हिस्सेदार नहीं, कोई कहने वाला कि हम भी ऐसा करते हैं या हम भी ऐसा कर सकते हैं, नहीं। अल्लाह ताला जो कर सकता है, जो करता है, वो कोई और नहीं कर सकता। अल्लाह ताला की जो खसूसियात है और किसी की नहीं होंगी, तो कोई उसका शरीक नहीं है। तो खलाकुल शैइन फ़क़द्दरहु तक़दीरा, हर चीज़ उसी ने बनाई, हर चीज़ को उसने पैदा किया है। ये खल्क जो है ये एक निज़ाम के मुताबिक इस चीज़ को बनाना है। अल्लाह ताला जो भी बना सकता है, कह दे कि ये चीज़ हो जाएगी, لیکن اللہ تعالیٰ تدابیر سے کرتا ہے وہ خلق میں آتا ہے. تو اللہ تعالیٰ ہر چیز کو اللہ نے بنایا ہے, پیدا کیا ہے, تقدر و تقدیر, اور صرف پیدا ہی نہیں کیا بلکہ اس کا پورا نظام بنا دیا ہے, اس کی پوری خصوصیات, یعنی جو چیز بنائی ہے اس کی خصوصیات اور اس کے فائدے اور اس کے نقصانات اور اس کی ضرورت, یہ سب پہلے طے کر رہی ہے کہ فلاں چیز ہم اس لیے کر رہے ہیں, فلاں چیز سے یہ ہوگا. تو یہ اللہ نے پہلے سے مقدر کر دیا, چیز کو نظام پہلے سے طے کر دیا. اور اس کے بعد فرماتا ہے کہ لیکن لوگوں کا کیا حال ہے, لوگ جب چیزیں نمایاں ہیں خاص طور پر نظر آتی ہیں, پھر بھی آدمی لوگوں نے اللہ تعالیٰ کو چھوڑ کر دوسرے معبود بنا لیے ہیں, یعنی وہ صفات جو اللہ کی ہیں وہ اور چیزوں اور اوروں میں بھی انہوں نے ماننا شروع کر دیا, بتوں کو, شخصیتوں کو. فرمایا کہ ان لوگوں نے معبود اپنے اللہ کو چھوڑ کر معبود بنا لیے, اور ایسے معبود بنائے کہ ان کی خصوصیات کچھ بھی نہیں ہیں جس سے ایک آدمی کو دھوکہ ہو. لا یخلقون شیئاً, جو کوئی چیز بنا نہیں سکتے, کوئی چیز پیدا نہیں کر سکتے, اور خود وہ پیدا کیے جاتے ہیں, ان کو اللہ پیدا کرتا ہے تو پیدا ہوتا ہے. کون انسان ہے جو اپنی مرضی سے پیدا ہوتا ہے؟ کوئی نہیں پیدا ہوتا, وہ ایسا پیدا ہوتا ہے کہ اس کو اپنے متعلق بھی کچھ نہیں معلوم ہوتا ہے, وہ سب دوسرے کو کرتے ہیں, اور وہ اپنے لیے کسی فائدے نقصان کے مالک نہیں ہوتے, مالک نہیں ہے, نہ اپنے کو نقصان پہنچا سکتے ہیں نہ فائدہ پہنچا سکتے ہیں, اور موت اور زندگی کسی چیز کے وہ مالک نہیں ہے, اور نہ وہ قیامت سے اٹھائے جانے کے مالک ہیں. یعنی اللہ تعالیٰ کی جو صفات ہیں ان میں سے کوئی صفت بھی انہیں نہیں پائی جاتی, اس کے بعد بھی انہوں نے ان کو معبود بنا لیا ہے ان لوگوں نے. تو اس بات کی تصحیح کے لیے اور اس بات سے ڈرانے کے لیے اللہ نے یہ کتاب نازل فرمائی ہے.